यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। पत्नी हत्यामा जेल बसेका रंजन कोइरालाको कैद सजाय घटाउने फैसला पुनरावलोकन गर्ने सर्वोच्च अदालतको निर्णय। काठमाडौँमा 8 सहित हिजो देशभर 130 जना कोरोना संक्रमित थपिए। कोरोना जोखिम बढ़ेपछि सीमावर्ती शहरहरू वीरगंज, विराटनगर र जनकपुरमा कड़ाई। भ्रष्टाचार नियन्त्रणका लागि निष्पक्ष रूपमा काम गरिरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेको भनाई। वैकल्पिक व्यवस्था बिना चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज वरिपरि घरबास नउठाउन सरकारलाई संसदीय समितिको निर्देशन। र कोरोना संक्रमण बढ़दै गएपछि विश्वका कतिपय मुलुकद्वारा लकडाउन र 14 दिने क्वारेन्टाइन व्यवस्था पुनः शुरू। समाचार अब विस्तारमा। सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व डीआईजी रंजन कोइरालाको कैद सजाय घटाउने गरी गरेको फैसला पुनरावलोकन गर्ने भएको छ। महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकन निवेदनमा न्यायाधीशहरू बम कुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले मुद्दाको पुनः सुनवाई गर्ने अनुमति दिएको हो। पुनरावलोकन निवेदन उप हिजो बसेको संयुक्त इजलासले कोइरालाद्वारा भएको हत्या भवितव्य हुन नसक्ने स्पष्ट पारेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जौहरा र न्यायाधीश तेज बहादुर केसीको संयुक्त इजलासले असार 15 गते रंजन कोइरालालाई सजाय सहुलियत दिने फैसला गरेपछि चौतर्फी रूपमा आलोचना भएको छ। महान्यायाधिवक्ताको कार्यालयले पछिल्लो फैसलाप्रति असहमति राख्दै पुनरावलोकन निवेदन दर्ता गरेको थियो। 2068 सालमा श्रीमतीको हत्या गरी शव समेत नष्ट गरेका तत्कालीन डीआईजी कोइरालालाई 2071 साल वैशाख 7 गते काठमाडौँ जिल्ला अदालतले सर्वोच्च सहित जन्म कैदको सजाय सुनाएको थियो। जेल सजाय भोगिरहेका कोइरालालाई सर्वोच्च अदालतले गत असार दोस्रो साता फैसला गरी 20 वर्षको कैद घटाएर 8 वर्ष 6 महिना हुने फैसला गरेपछि कोइराला गत बिहिबार कारागारबाट छुटेका छन्। सर्वोच्च अदालतले जनता समाजवादी पार्टीको सदस्यता र संसदबाट सरिता गिरीलाई निष्कासन गर्ने निर्णय रोक्न अस्वीकार गरेको छ। न्यायाधीशहरू ईश्वर खतिवड़ा र डाक्टर आनन्द मोहन भट्टराईको संयुक्त इजलासले हिजो गिरीलाई निष्कासन गर्ने पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार पदबाट हटाइएको हुँदा पार्टीको निर्णय रोक्न नसकिने आदेश जारी गरेको हो। गिरीले आफूलाई पार्टीको सदस्यताबाट र सांसद पदबाट निष्कासन गर्ने निर्णय रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। आदेशमा राजनीतिक दलको निर्णय र पत्रका आधारमा नेपालको संविधानको धारा 89 तथा राजनीतिक दल सम्बन्धी ऐनको दफा 32 बमोजिम पदमुक्त गर्ने गरी निर्णय भएको देखिएको उल्लेख गरिएको छ। न्यून चापीय रेखा नेपालको तराई नजिकै आएपछि आजदेखि देशभर पुनः मौसम सक्रिय हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले विज्ञप्ति जारी गरी आजदेखि 16 गतेसम्म मौसम सक्रिय हुने जनाएको छ। मौसम सक्रिय भएपछि विपदबाट हुने सम्भावित क्षति रोक्न 77 जिल्लामा उच्च तयारी थालिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। आजदेखि विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने भएकाले क्षति रोक्न आवश्यक तयारी थालिएको र सर्वसाधारणलाई जोखिम क्षेत्रमा नबस्न भनिएको गृह मन्त्रालयले जनाएको छ। यस क्रममा पर्याप्त जलवाष्पयुक्त हावा समेत नेपाल आउने उल्लेख गरिएको छ। त्यसले मुख्य गरी प्रदेश नम्बर 5 कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानमा तथा प्रदेश नम्बर 1 र 2 का थोरै स्थानमा भारी वर्षा गराई पहिरो र बाढ़ीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ। त्यसबारे जानकारी दिन मौसमविद समीर श्रेष्ठ यतिखेर हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। समीरजी, अब आजदेखि देशभर पुनः मौसम सक्रिय हुने भनिएको छ, त्यसबारे जानकारी दिनुहोस् न।
आज साँझबाट चाहिँ देशैभरि मनसुन सक्रिय रहन्छ, त्यसैले गर्दाखेरि 7 प्रदेशमा आगामी 3-4 दिनसम्म चाहिँ सतर्कता अप्नाउनु पर्ने हुन्छ। आजको लागि प्रदेश 1 बागमतीमा, गण्डकी प्रदेश 5 कर्णाली, सुदूरपश्चिमका 1-2 ठाउँमा चाहिँ मेघगर्जन सहित भारी वर्षाको सम्भावना देखिएको छ। भोलि मंगलबारबाट 7 प्रदेशका केही स्थानहरूमा चाहिँ भारी वर्षाको देखिएको छ सम्भावना। त्यसैले गर्दाखेरि आगामी 3-4 दिनसम्म सबै स्थानमा चाहिँ सतर्कता अप्नाउनु पर्छ।
जस्तो अब यो जुन अवस्था छ, यो कुनै निश्चित ठाउँहरूमा हुन्छ या चाहिँ प्रदेशभरि नै हुन्छ, के हुन्छ यसको?
देशैभरि नै पानी चाहिँ पर्छ, हल्कादेखि मध्यम वर्षा चाहिँ देशैभरि नै हुन्छ। तैपनि अब समयअनुसार कुनै कुनै प्रदेशमा चाहिँ भारी वर्षा हुन्छ, त्यसको 3 दिने पूर्वानुमान चाहिँ हामीले जारी गरेका छौँ। त्यसमा आजको कुरा गर्दाखेरि त्यही प्रदेश 1 बागमती गण्डकी 5 र कर्णाली सुदूरपश्चिममा भयो भने भोलिलाई 7 प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको छ। बुधबार चाहिँ बागमती गण्डकी प्रदेश 5 कर्णाली सुदूरपश्चिममा भारी वर्षा देखिएको छ।
भनेको चाहिँ कहिले कता गरेर यो 16 गतेसम्म रहन्छ?
हजुर, हल्कादेखि मध्यम वर्षा चाहिँ सबैतिर हुन्छ भने भारी वर्षा चाहिँ कहिले कता हुन्छ।
धन्यवाद समीरजी। उहाँ हुनुहुन्थ्यो मौसमविद समीर श्रेष्ठ. आजदेखि देशभर मौसम पुनः सक्रिय हुने भएको छ, त्यसबारे हामीलाई जानकारी दिनुहुँदै जल तथा मौसम विज्ञान विभागका अनुसार साउन 13 15 गतेसम्म विशेष गरी गण्डकी कर्णाली सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर 5 का मध्य पहाड़ी भूभागमा भई बग्ने नदीमा जल सतह उल्लेख्य बढ़नेछ र केहीमा सतर्कता तह आसपास पुग्ने सम्भावना समेत रहेको छ. त्यसै गरी प्रदेश नम्बर 1 बागमती प्रदेशका मध्य पहाड़ी भूभाग भई बग्ने भोटीकसी बागमती नदीमा समेत बहाव सामान्य रूपमा बढ़ने र ती प्रदेशका मध्य पहाड़ी भूभागहरू भई बग्ने अधिकांश साना नदी नाला तथा खहरी खोलामा पनि आकस्मिक बहावहरू आउन सक्ने पूर्वअनुमान गरिएको छ. त्यसै प्रदेश नम्बर 1, 2, 5 र सुदूरपश्चिम प्रदेशको चुरे भई बग्ने केही मझौलात र साना खोला नालाहरूमा समेत बहाव बढ़ने हुँदा कुनै स्थानमा आकस्मिक बहाव आउने तराई र चुरे क्षेत्रका होचा क्षेत्र डुबानमा पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले पनि अनुरोध गरेको छ. प्री मनसूनको समयदेखि नै भारी वर्षा भएकाले यसपटक औसतभन्दा बढ़ी वर्षा हुँदा जमीन पूर्ण रूपमा गलेको छ. त्यस्तै भूकम्पका कारण धाजा फाटेका ठाउँहरूबाट पानी पसिएर भित्र भाग चलायमान गराइसकेकाले सामान्य पानी पर्दा समेत सचेत हुनुपर्ने मौसमविदहरूको सुझाव छ. पहिले गएका पहिरो सक्रिय हुन सक्ने र जमीन गलिसकेकाले थोरै पानी पर्दा पनि अन्य क्षेत्रमा समेत पहिरो खस्न सक्ने भएकाले पहाड़ी क्षेत्रहरूमा थप सावधानी अपनाउन सर्वसाधारणलाई विभागले आग्रह गरेको छ. यो वर्ष प्राकृतिक विपदबाट हालसम्म 181 जनाले ज्यान गुमाइसकेका र 51 जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जानकारी दिएको छ. हिजो थप 130 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हिजो काठमाडौँका 8 सहित 130 जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो. उहाँले अहिले देशैभरि सक्रिय संक्रमितको संख्या 5,440 रहेको पनि जानकारी दिनुभयो. हिजै थप 75 जना कोरोना भाइरस संक्रमितहरू संक्रमणबाट निको भई घर फर्किएको प्रेस ब्रिफिङमा जानकारी दिइएको छ. वीरगंजस्थित नारायणी अस्पतालको अस्थायी कोविड गण्डक अस्पतालमा एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ. मृतकको स्वाबको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसकै कारण वीरगंजको आदर्श नगरका 65 वर्षीय पुरूषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो. उनलाई श्वास प्रश्वास सम्बन्धी समस्या भएपछि उपचारका लागि वीरगंजको नारायणी अस्पताल पुर्याइएको थियो. जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना भाइरसको संक्रमणको रोकथाम एवं नियन्त्रणका लागि अनिश्चितकालीन निषेधाज्ञा घोषणा गरेको छ. हिजो जारी सूचनामा निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अत्यावश्यक काम बाहेकका सम्पूर्ण पसल उद्योग व्यवसाय सेवा सञ्चालन बन्द रहने जनाइएको छ. जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले वीरगंजका स्थानीयको जीवन रक्षाका लागि निषेधाज्ञा लागू गरिएको बताउनुभयो. उहाँले यसको पूर्ण पालना गर्न नगरवासीलाई आग्रह गरिएको पनि रेडियो नेपाललाई जानकारी दिनुभयो. मोरङको विराटनगर महानगरपालिकाले कोविड 19 संक्रमण समुदायमा फैलन सक्ने सम्भावनालाई ध्यानमा राखेर अत्यावश्यक सेवा बाहेक अन्य काम गर्न रोक लगाएको छ. महानगरपालिकाका प्रमुख भीम पराजुलीको अध्यक्षतामा हिजो बसेको नगर स्तरीय कोविड 19 संकट व्यवस्थापन समिति सीसीएमसीको बैठकले आजदेखि नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरू दमकल एम्बुलेन्स स्वास्थ्य सरसफाई राजस्व व्यवस्थापन सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिश बाहेकका अन्य सबै सेवामा रोक लगाउने निर्णय गरिएको छ. धनुषा जिल्लामा यात्रा विवरण नभएका एकजना युवाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्ड सील गर्ने निर्णय गरिएको छ. रुगाखोकी र ज्वरोसहित उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर धामको आईसीयूमा उपचारका लागि भर्ना भएका धनुषाको शहीद नगर नगरपालिकाको डुमरिया घर भएका 38 वर्षीय पुरूषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो. श्वास प्रश्वासको समस्या देखिएपछि हिजो साँझ बीपी कोइराला अस्पतालमा रेफर गर्ने क्रममा बाटोमा नै ती युवकको मृत्यु भएको प्रादेशिक अस्पतालका कोरोना विशेष संयोजक डाक्टर जामोन प्रसाद सिंहले जानकारी दिनुभयो. पुरूषको मृत्यु भएपछि आईसीयू सहितका केही भाग सील गर्ने निर्णय भएको अस्पतालका संयोजक डाक्टर सिंहले बताउनुभयो. प्रदेश नम्बर 2 मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमा नाकामा थप कडाई गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिनुभएको छ. हिजो सम्पन्न पीसीएमसीको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा कडा लक्षणसहितको कोरोना संक्रमित फेला पार्न थालेकाले सीमा नाकामा थप कडाई गर्न निर्देशन दिनुभएको हो. प्रदेश नम्बर 2 सीमावर्ती जिल्लामा लुकीछिपी भित्रिने गरिएको मानिसहरूको बारेमा जानकारी आएको बताउनुहुँदै उहाँले 3 सुरक्षा निकायलाई सीमा नाकामा थप कडाई गर्न निर्देशन दिनुभयो. बैठकमा मुख्यमन्त्री राउतले लक्षणसहितको कोरोना संक्रमितहरू देखिन थालेपछि त्यसबाट जोगिन अपनाउनु पर्ने उपायहरूबारे पनि विज्ञहरूसँग सुझाव समेत लिएको जानकारी गराइएको छ. समुदायमा कोरोना संक्रमण फैलिएको आशंकामा झापाको मेची नगरमा समुदाय स्तरमै परीक्षण शुरू गरिएको छ. मेची नगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्त रूपमा पूर्वी नाका काकड़भिट्टाबाट समुदाय स्तरमै परीक्षण थालेको हो। गत शुक्रबार काकडभिट्टामा कार्यरत 20 जना सशस्त्र प्रहरीमा कोविड 19 को संक्रमण पुष्टि भएपछि मेची नगरमा समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरिएको छ। आज साउनको दोस्रो सोमबार कोरोना संक्रमणका कारण आज पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनहरूका लागि नखोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोरोना भाइरसको संक्रमणबाट बच्न देशका मुख्य मुख्य मन्दिर शैक्षिक संस्था लगायत धेरै घुइँचो हुने कार्यालयहरू अझै पनि बन्द अवस्थामा रहेको छ। अन्य क्षेत्रको लकडाउन खुला गरिए पनि सरकारले पछिल्लो पटक गरेको निर्णयमा मन्दिर शैक्षिक संस्था लगायत क्षेत्र तत्काल नखोल्ने नीति लिएकाले मन्दिर नखोलिने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले कोविड 19बाट बचाउन पीसीआर परीक्षणको दायरा बढ़ाउनु पर्ने लगायतका माग राख्दै राजधानीको बसन्तपुर क्षेत्रमा आमरण अनशनरत व्यक्तिको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ। आयोगका प्रवक्ता वेद प्रसाद भट्टराईले जारी गर्नुभएको विज्ञप्तीमा अनशनरत व्यक्तिको न्यायोचित मागहरू सम्बोधन गरी अनशनका कारण निजहरूको स्वास्थ्यमा पर्न सक्ने असरप्रति संवेदनशील हुन र सार्थक संवाद मार्फत समस्याको समाधान गर्न सरकारलाई आग्रह गरिएको छ। कोरोना भाइरसको का कारण पाल्पाको भैरवनाथ मन्दिर बन्द हुँदा मन्दिर परिसरमा व्यापार व्यवसाय गरेर गुजारा चलाउँदै आएकाहरू मर्कामा परेका छन्। मासिक 15 लाखसम्म आमदानी हुने मन्दिर वरिपरि फूल प्रसाद र रोटी बिक्री नहुँदा उनीहरूको दैनिकी चलाउन कठिनाई भएको स्थानीय व्यवसायीहरूले बताएका छन्। पाल्पाबाट विजय कुमार बौडेलको यो रिपोर्ट।
बाहिरबाट आएर दर्शन यात्रीले मात्र हुने व्यापार हो हाम्रो, होइन? हामी त एकदम शून्य अवस्थामा।
मन्दिर परिसरमा फूलमाला व्यापार गरेर गुजारा गर्दै आउनुभएकी कृष्ण गौतम जस्तै रोडघर सञ्चालन गर्नुभएकी कमला न्युपानेको पनि उस्तै पीड़ा छ।
सिजन भनेको त वैशाख हो, हामीलाई धेरै मर्का पारेको नि त्यही वैशाखले गर्दा।
भैरवनाथ मन्दिरले आफ्नो आमदानीबाट सामाजिक संघ संस्थाहरूलाई सहयोग समेत गर्दै आएको छ। मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष राजेन्द्र नेपाल,
क्याम्पसमा सल्लाह गरेर 6 लाख, महेन्द्र प्रावि 1 लाख, कसौलीको त हेल्प पोस्टलाई बेन्चहरूको चाहिँ व्यवस्थापन गरेका थियौँ, जेनर आउँदा बस्ने ठाउँ बनायौं।
मन्दिर बन्द हुँदा 30-35 लाख रुपियाँ आमदानी गुमेको बताउनुहुन्छ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारी।
सम्पूर्ण कुराहरू चाहिँ ठप्प भयो, यहाँ आउने उठ्ने दान दक्षिणा भेटी चाहिँ कोही पनि नआइसकेपछि त्यो हुन सकेको अवस्था चाहिँ छैन। पूर्ण रूपमा ठप्प हुँदाखेरि 35-30 लाख रुपियाँ 4 महिनामा मन्दिरको यो व्यवस्थापन क्षेत्रमा चाहिँ घाटाको चाहिँ अवस्थामा अहिले हामी छौँ।
व्यवस्थापनमा केही समय लागे पनि भैरवनाथ मन्दिरमा दर्शन गर्न आउँदा सुरक्षित महसुस गर्ने गरी सञ्चालन गर्ने बताउनुहुन्छ वडा नम्बर 4 का अध्यक्ष दुर्गा खनाल।
अब केही दिनमै ती कोसेली घरहरू सुरक्षा विधि अपनाएर चल्नेछन्, मन्दिरमा जाँदाखेरि सुरक्षित भइन्छ भन्ने विश्वास दिलाउनको निम्ति पनि सल्लाह सुझाव दिइसकेको छ, यसरी काम गर्नुहोस् भनेर।
भैरवनाथ मन्दिर सबैभन्दा महत्वपूर्ण धार्मिक स्थल भएको र यसलाई व्यवस्थापन गर्दै पूजा सञ्चालन गर्ने रिब्दीकोट गाउँपालिकाले बताउँदै आए पनि कोरोना त्रासका कारण व्यापार ठप्प भएर गुजारा चल्नै गाह्रो भएकाहरूका लागि गाउँपालिकाले सोच्न जरुरी छ। विजय कुमार बौडेल, रेडियो नेपाल, पाल्पा।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि आयोगले निष्पक्ष रूपमा काम गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको हिजोको बैठकमा प्रमुख आयुक्त घिमिरेले आयोगले निष्पक्ष भएर काम गरिरहेको र आगामी दिनमा आयोगलाई अझै बलियो बनाएर लैजानुको विकल्प नभएको बताउनुभयो। प्रमुख आयुक्त घिमिरेले नीतिगत र संस्थागत रूपमा विकास हुँदै गइरहेको भ्रष्टाचार आयोग एक्लैले न्यूनीकरण गर्न नसक्ने भन्नुहुँदै त्यसमा सबैको समन्वयात्मक र एकीकृत पहल आवश्यक रहेको बताउनुभयो। प्रमुख आयुक्त घिमिरेले विदेशी बैंकमा रहेको भनिएको रकमको विषय दुई देशीय सहमतिमा मात्रै छानबिन हुन सक्ने स्पष्ट पार्नुभयो। प्रमुख आयुक्त घिमिरेले सेक्युरिटी प्रेस खरिदको विषयमा आयोगले छानबिन गरिरहेको भन्नुहुँदै छिट्टै निर्कुलमा पुग्ने जानकारी पनि दिनुभयो। छलफलमा आयुक्तहरू डाक्टर गणेश राज जोशी र डाक्टर सावित्री थापा गुरूङले अख्तियारले भ्रष्टाचार बाहेक अरू विषय नहेर्ने भन्नुहुँदै नीतिगत रूपमा हुने भ्रष्टाचारदेखि सबै विषय समाधान गर्न अख्तियारलाई थप बलियो बनाउनु पर्ने धारणा राख्नुभयो। छलफलमा सांसदहरूले भ्रष्टाचार दिनानुदिन बढ्दै गइरहेको, नीतिगत रूपमा भ्रष्टाचारहरू हुने गरेको, ठूला भ्रष्टाचारीहरूलाई आयोगले अनुसन्धान गरी कार्यवाही किनारा गर्न नसकेको, आयोगका पदाधिकारीहरू राजनैतिक भागवण्डाका आधारमा हुन नहुने लगायतका धारणा राख्नु भएको थियो। सांसदहरूले संस्थागत रूपमा विकास भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न बलियो कानून बनाउनु पर्ने, आयोगलाई राजनैतिक छायामा नपारी अझै निष्पक्ष बनाउनु पर्ने र नीतिगत रूपमा हुने भ्रष्टाचार रोक्ने गरी सबै पक्ष लाग्नुपर्नेमा जोड़ दिनुभयो। उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलसँग हिजो नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ऱ्यान्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ। भेटका अवसरमा कोविड 19 संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि भएका प्रयासहरूका साथै द्विपक्षीय हित र सरोकारका विषयमा छलफल भएको थियो। उपप्रधानमन्त्री पोखरेलले महामारीका रूपमा फैलिरहेको कोविड 19 संक्रामक रोगलाई नियन्त्रण गर्न नेपाल सरकारका तर्फबाट भइरहेका कार्यहरूबारे त्यसबारे जानकारी गराउनु भएको थियो। कोविड 19 संक्रमण विरूद्ध लड्न संयुक्त राज्य अमेरिका लगायत मित्र राष्ट्रहरूबाट प्राप्त सहयोगका लागि उहाँले आभार पनि व्यक्त गर्नुभएको थियो। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले वैकल्पिक व्यवस्था बिना चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज वरिपरिका क्षेत्रमा पर्ने घरवास नउठाउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ। चितवनको माडी नगरपालिका वडा नम्बर 9 कुसुम खोलामा रहेको चेपाङ बस्ती हटाइएको र बर्दिया राष्ट्रिय निकुञ्ज ओरपरका स्थानीय बासिन्दा र व्यवसायीमाथि निकुञ्ज प्रशासनद्वारा भएको दुर्व्यवहारका सम्बन्धमा छलफल गर्न हिजो सिंहदरबारमा बसेको समितिको बैठकले वैकल्पिक व्यवस्था बिना घरवास नउठाउन मन्त्रालयलाई निर्देशन दिएको हो। त्यस्तै समितिले चितवनको माडी नगरपालिका 9 कुसुम खोलामा रहेको चेपाङ बस्तीमा हात्ती लगाएर घर भत्काउन र आगजनी गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कानूनी कार्यवाही गर्न पनि वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ। समितिले राप्ती नगरपालिका वडा नम्बर 2 चितवनका 24 वर्षीय राजकुमार चेपाङको मृत्यु भएको विषयमा सत्य तथ्य पत्ता लगाई दोषीमाथि कार्यवाही र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानकर्षण गराएको छ। बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चेपाङ बस्तीमा भएको घटनाको सत्य तथ्य पत्ता लगाउन मन्त्रालयले कार्यदल बनाएर अनुसन्धान अगाडि बढ़ाएको जानकारी दिनुभयो। प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले सरकारी र गैर सरकारी संघ संस्थामा सुत्केरी विधाको समान मापदण्ड लागू गर्न निर्देशन दिएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 को व्यवस्था बमोजिम प्रसूति विधाको अधिकार कार्यान्वयन गर्न र गराउन सरकारलाई निर्देशन दिएको हो। समितिको बैठकले प्रसूति विधाको अधिकार उपभोगमा कानून बमोजिमको अभ्यास गर्ने व्यवस्था मिलाउन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन पनि दिएको छ। सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकामा बाख्रा चराउन गएका दुई बालिका पोखरीमा मृत अवस्थामा भेटिएका छन्। ईश्वरपुर नगरपालिका 14 हरकठवा बस्ने रामप्रीत महतोकी 13 वर्षीय छोरी अञ्जली कुमार महतो र सोही ठाउँका आनन्द महतोकी 10 वर्षीय छोरी आरती कुमारी महतो मृत अवस्थामा भेटिएको सर्लाही प्रहरीले जनाएको छ। ताप्लेजुङको फुङलिङ नगरपालिका 2 स्थित बहानन्दी दोभान सड़क खण्डमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। मृत्यु हुनेमा पाथीभरा याङवर गाउँपालिका 1 नाङखो ल्याङका 27 वर्षीय ट्याक्सी चालक विकास सुनवार रहेको प्रहरीले जनाएको छ। त्यस्तै बैतडीको सिगास गाउँपालिका वडा नम्बर 9 चुवाकी 56 वर्षीय जुना चन्दको पनि करेन्ट लागेर मृत्यु भएको छ। दक्षिण ललितपुरको महाकाल गाउँपालिकाका 26 घर जोखिममा परेका छन्। यही साउन 5 र 6 गते आएको अविरल वर्षाका कारण त्यहाँका ती घरहरू जोखिममा परेका हुन्। महाकालको रातो माटे बतासे काभ्रे हुँदै जाने सड़क खण्डमा आएको भीषण पहिरोले वडा नम्बर 2 मानिखेल रातो माटेका 5-6 घर विस्थापित हुने अवस्थामा पुगेको पनि गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले जानकारी दिनुभयो। सुनसरीको बरहा क्षेत्रमा सर्पदंशको औषधि उत्पादन गर्ने उद्योग निर्माण भइरहेको छ। सुनसरी संवाददाता रुमा रिजालको यो रिपोर्ट।
पढाउँछु म, तर अब बिहाको बेला बिहान बेलुका यसो फुर्सद छ भने चाहिँ म गएर सर्पलाई उद्धार गर्छु।
बरा क्षेत्र 7 रामजी चौधरीको शिक्षण बाहेकको दिनचर्या हो सर्पको उद्धार गर्नु। पहिले उहाँ रहरले सर्पको उद्धार गर्नुहुन्थ्यो, तर अब बरा क्षेत्र 7 निर्माण भइरहेको एन्टी स्नेक भेनस सेरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रालीले स्थानीय ठाउँमै औषधि बनाउने भएपछि रामजी पनि त्यतै जोडिनु भएको छ। सर्पलाई उद्धार गरेर उहाँले प्रालीलाई रिसर्चका लागि सघाउनुहुन्छ। सुनसरीमा एकमात्र आर्मी क्याम्पमा सर्पदंशको उपचार हुने भएकाले उपचार अभावमा ज्यान गुमाउनु परेका घटना प्रशस्तै छन्। यस्तो अवस्थामा पराक्षेत्र 7 बन्दै गरेको सर्पदंश औषधि उद्योगले औषधि अभावमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्नेमा स्थानीय आशावादी भएको सोही ठाउँकी सुचिता अधिकारी बताउनुहुन्छ।
समयमा ल्याउनु नपाउँदा टाटा औषधि पाइएको ठाउँमा पुर्याउनु पर्दा त अनि बाटैमा मृत्यु हुन्छ कतिको, होइन? अब यति नजिकै यहाँको स्थानीय दाजुभाइले गर्नुभएको छ यति ठुलो काम, उहाँको योगदान प्रति त खुसी नै हुनुपर्छ।
देशमै पहिलो भनिएको यो सर्पदंश औषधि उद्योग 10 युवाको नेतृत्वमा निर्माण भइरहेको छ। 10 कट्ठा जग्गामा 88,66,00,000 लगानीमा 2 भवन बन्दैछन्, जहाँ औषधि उत्पादन गर्न सर्पको खेती गर्ने, मुसा र घोडा पालन गरिनेछ। प्रारम्भिक रूपमा रिसर्चका लागि अहिले त्यहाँ केही मुसा, सर्प र घोडा समेत पालिएको छ। सर्पदंश औषधिको उद्योग निर्माण गर्नुको उद्देश्यका बारेमा प्रस्ट्याउँदै एन्टी स्नेक भेनस सेरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रालिका अध्यक्ष लक्ष्मी प्रसाद फुयाल:
नेपालमा सर्पले टोकेको औषधि अभावमा सधैँ नेपाली जनता अकालमा मर्नुपर्ने अवस्था रहिआएको, जसले गर्दा नेपालमै बनाउनु पर्ने अवस्था हामीले सिर्जना गर्यौं। सरकारले जो इण्डियाबाट ल्याइरहेको थियो त्यो पनि सीमित मात्रामा औषधि आउने भएकोले गर्दा त्यसले कहिले पनि पुगेन। प्रशस्त औषधि उत्पादन गरेर नेपालमा एउटा व्यक्ति पनि सर्पको औषधि अभावमा मर्न नपरोस् भनेर हामीले उद्योग स्थापना गराउँ। कुनै समस्या नआएको अवस्थामा हामी 2 औषधि बनाइसक्छौ।
सर्पको डसाईबाट औषधि अभावमा अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्नका लागि एन्टी स्नेक भेनस सेरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रालीले सगाउ पुर्याउनेमा आशा गर्न सकिन्छ। रेडी नेपाल, रुमारी जाल, सुनसरी।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तेजाब को प्रहारबाट घाइते युवतीको स्वास्थ्य अवस्थाबारे हिजो जानकारी लिनुभएको छ। मन्त्री ढकाल किर्तिपुर अस्पताल जानुभई उपचाररत पीड़ित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सहयोग गर्ने र घटनामा संलग्नलाई हदैसम्मको कार्यवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। काठमाडौँको सीतापाइलामा बस्दै आएकी ओखलढुङ्गाकी 22 युवतीलाई बिहिबार साँझ भारतको बिहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले तेजाब प्रहार गरेका थिए। पोखरा विमानस्थलको 62% निर्माण काम पूरा भएको छ। चिनिया निर्माण कम्पनी सीएमसीले 11 अगस्त 2017 काम शुरू गरेको विमानस्थलको हालसम्म 62% काम सम्पन्न भएको आयोजना प्रमुख दिनेश मुनकर्मीले जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले हालको विशिष्टीकृत अवस्थामा प्राज्ञिक भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। नेपाल संगीत तथा नाट्य कला प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारीहरूसँगको छलफलमा मन्त्री भट्टराईले जात जाति, भाषा र संस्कृतिको विविधता भएको नेपालमा प्राज्ञिक भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। मन्त्री भट्टराईले सबै प्रतिष्ठानले आउँदो 15 गतिभित्रमा मन्त्रालयमा गत आर्थिक वर्षमा हासिल गरिएका मुख्य मुख्य उपलब्धि पेश गर्न निर्देशन दिनुहुँदै एकै प्रकृतिको काम सबै मिलेर गर्न आग्रह गर्नुभयो। कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले प्रतिष्ठानले भाषा, संस्कृति, साहित्य, दर्शन, कलाको क्षेत्रमा उल्लेखनीय भूमिका खेल्दै बाह्य सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड़ दिनु। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छा कुमार कर्माचार्य, सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी लगायतले कार्यक्रममा आफ्ना प्रतिष्ठानले गरेका प्रगति र चालू कार्यक्रम पेश गर्नुभएको थियो। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 8 वडाध्यक्ष बहादुर सिंह मोहरामाथि कार्यकक्षमै कुटपिट गर्ने समूहका 6 हिजो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाका अनुसार पक्राउ पर्नेमा राद विनोद ठगुन्ना, नारद ठगुन्ना, बसन्त ठगुन्ना, मानसिम्म ठगुन्ना, नवीन ठगुन्ना र आनन्द ठगुन्ना रहेका छन्। वडाध्यक्षको किटानी जाहेरीका आधारमा 6 सोधपूछका लागि पक्राउ गरिएको उहाँले बताउनुभयो। वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण र राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको काम भइरहेका बेला एउटा समूहले वडाध्यक्षमाथि कुटपिट गर्नुका साथै कार्यकक्षमा तोडफोड़ समेत गरेको उजुरी आएको प्रहरीले जनाएको छ। सरकारले अपराध रोकथाम तथा नियन्त्रणमा प्रभावकारी ढंगले सहयोग अभिवृद्धि गर्न छिमेकी तथा अन्य मित्र राष्ट्रहरूसँग आवश्यकता अनुसार पारस्परिक कानूनी सहायता र प्रत्यारोपण सन्धि गर्ने बताएको छ। काठमाडौँमा भएको एक कार्यक्रममा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले हिजो त्यसका लागि सरकारले आवश्यक आन्तरिक गृह कार्य अगाडि बढ़ाएको जानकारी दिनुभयो। के अन्तर्राष्ट्रिय प्रसंग: विश्वभर कोरोना भाइरस संक्रमण फेरि बढ़न थालेपछि कतिपय देशहरूले सतर्कता अपनाउन लकडाउन र 14 क्वारेन्टाइन बस्ने व्यवस्था पुनः शुरू गर्न थालेका छन्। संक्रमितको संख्या बढ़न थालेपछि बेलायतले स्पेनबाट देश प्रवेश गर्ने यात्रुहरूलाई 14 अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ। फ्रान्स, जर्मन र स्पेनमा फेरि संक्रमण बढ़न थालेपछि बेलायतले यो निर्णय गरेको हो। स्पेनका विदेश मन्त्रीले पर्यटकका लागि स्पेन सुरक्षित गन्तव्य भएको भन्दै बेलायतको पछिल्लो निर्णयको आलोचना भने गर्नुभएको छ। भाइरसका कारण हालसम्म 1 पनि ज्यान नगुमाएको भियतनाममा पनि कोरोना भाइरस समुदायमा फैलिए उल्लेख गरिएको छ। भियतनामले कोरोना भाइरस फैलनबाट रोक्न बेलैमा सतर्कता अपनाएका कारण हालसम्म त्यहाँ 420 मात्र संक्रमित भएका छन्। कोरोना भाइरसको बढ़दो तनावका बीच कतिपय मुलुकहरूले पुनः लकडाउनलाई निरन्तरता दिन थालेका छन्। कतिपयले मुलुकभरि नै लकडाउन निरन्तरताका सन्दर्भमा विचार गरिरहेका छन् भने कतिपयले विभिन्न स्थानमा मात्र लकडाउन घोषणा गरेका छन्। कोरोना संक्रमणका कारण विश्वभर 1,64,04,000 बढ़ी हालसम्म संक्रमित भएका छन्। संक्रमणपछि निको भएर घर फर्कनेको संख्या 1,37,000 बढ़िरहेको छ। कोरोना भाइरसको संक्रमणका कारण विश्वभर 6,51,000 बढ़ीको हालसम्म मृत्यु भएको छ। अमेरिकामा गत 24 घण्टामा 55,500 बढ़ी संक्रमित भएका छन् भने गत 24 घण्टामा 445 जनाको मृत्यु भएको छ। केही दिन अघिसम्म हजारको हाराहारीमा मृत्यु भइरहेको अमेरिकामा पछिल्लो 24 घण्टाको यो मृत्यु भने निकै थोरै भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। त्यसलाई त्यहाँको स्वास्थ्य उपचारमा गरिएको सेवाको उपलब्धिका रूपमा पनि संचार माध्यमहरूले उल्लेख गरेका छन्। अमेरिकामा 43,71,000 बढ़ी कुल संक्रमित अहिलेसम्म देखिसकेका छन्। ब्राजिलमा गत 24 घण्टामा 23,400 बढ़ी संक्रमित थपिएपछि त्यहाँ कुल संक्रमितको संख्या 24,20,000 पुगेको छ। भारतमा गत 24 घण्टामा 50,500 बढ़ी नयाँ संक्रमित थपिएको तथ्याङ्क सम्बन्धी संस्था ओल्डोमिटरले जनाएको छ। त्यहाँ कोरोना संक्रमितको संख्या 14,36,000 नागेको छ। भारतमा गत 24 घण्टामा 716 जनाको मृत्यु भएको छ। पाकिस्तान र बंगलादेशमा पनि कोरोना संक्रमितहरूको संख्या बढ्दै गएको छ। पाकिस्तानमा गत 24 घण्टामा 1,226 जना संक्रमित थपिएका छन् भने बंगलादेशमा 2,275 जना नयाँ संक्रमित थपिएका छन्। उत्तर कोरियामा पहिलो कोरोना भाइरस संक्रमित भेटिएको उत्तर कोरिया सरकारले सार्वजनिक गरेको छ। उत्तर कोरियाली समाचार संस्था केसीएनएले 3 वर्ष अघि दक्षिण कोरिया गएर हालै फर्किएका एकजनामा कोविड-19 लक्षणहरू देखा परेको उल्लेख गरेको छ। यो घटना लगत्तै नेता किम जोङ उनले सीमा शहर केसुङमा लकडाउन घोषणा गर्नुभएको छ भने सम्बद्धहरूको आपतकालीन बैठक बोलाउनु भएको छ। मलेसियाको तटीय क्षेत्र याङकावी नजिकै एउटा डुंगा डुब्दा कम्तीमा 24 जना हराइरहेका छन्। त्यसक्रममा एकजना भने पौडिएर जोगिन सफल भएको मलेसियाका अधिकारीहरूले उल्लेख गरेका छन्। अब आर्थिक समाचार।
गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपालले कुल 12,92,00,000,000 रूपियाँ बराबरको वैदेशिक व्यापार गरेको छ। अघिल्लो आर्थिक वर्ष 15,15,000,000,000 रूपियाँको वैदेशिक व्यापार गरेकोमा गत वर्ष व्यापार 14.69% घटेको हो। गत वर्ष आयात र निर्यात दुवै घट्दा वैदेशिक व्यापार समग्रमा घटेको छ। गत आर्थिक वर्षको शुरूदेखि नै घटेको आयात कोरोना भाइरससँगै भएको लकडाउनले झनै घटेको छ। गत आर्थिक वर्षमा कुल आयात 15.63% घटेर 11,96,89,00,000,000 रूपियाँमा झरेको भन्सार विभागले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा कुल 14,18,00,000,000,000 वस्तु तथा सेवा आयात भएको थियो। त्यसै गरी गत आर्थिक वर्षमा निर्यात पनि घटेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 2075-76 कुल 97,10,00,00,000,000,000 वस्तु तथा सेवा निर्यात भएकोमा गत वर्ष 96,15,00,00,000,000 वस्तु तथा सेवा निर्यात भएको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
ए डिभिजन क्लब फ्रेन्चले भक्तपुरको चागुडाला नगरपालिकामा फुटबल ट्रेनिङ सेन्टर बनाउने भएको छ। शीर्ष डिभिजनको क्लब भएर पनि अभ्यास गर्ने मैदान समेत नभएको फ्रेन्चले भक्तपुरको माने डाँडा क्षेत्रमा रहेको सार्वजनिक जग्गामा ट्रेनिङ सेन्टर बनाउने भएको हो। भक्तपुरमा आफ्नै मैदान बनाउने र होस्टेल सहितको ट्रेनिङ गराउने उद्देश्य सहित जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको फ्रेन्च क्लबका अध्यक्ष राजीव पौडेलले जानकारी दिनुभयो। स्थानीय निकायसँग क्लबलाई करिब 25 रोपनी जग्गा 25 वर्षका लागि निशुल्क प्रयोग गर्न दिने सहमति प्रदान गरेको छ।
खेल समाचारका साथमा अझै बम। अब मौसम। आज देशभर प्राय बदलिरहे, केही स्थानमा हल्का वर्षा हुने र प्रदेश नम्बर 1 बागमती, गण्डकी, प्रदेश नम्बर 5 कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकाको रेकर्ड गरिएको अधिकतम तापक्रम 30.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.5 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर, सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। उपत्यकामा सूर्योदय अघि बिहान 5:24 भयो भने सूर्यास्त भरे साँझ 6:57 हुनेछ। यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। पत्नी हत्यामा जेल बसेका रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसला पुनरावलोकन गर्ने सर्वोच्च अदालतको निर्णय। काठमाडौँमा 8 सहित हिजो देशभर 130 जना कोरोना संक्रमित थपिए। जोखिम बढ़ेपछि सीमावर्ती शहरहरू वीरगंज, विराटनगर र जनकपुरमा कलाई। भ्रष्टाचार नियन्त्रणका लागि निष्पक्ष रूपमा काम गरिरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेको भनाई। वैकल्पिक व्यवस्था बिना चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज वरिपरिका घरवास नउठाउन सरकारलाई संसदीय समितिको निर्देशन। र कोरोना संक्रमण बढ़दै गएपछि विश्वका कतिपय मुलुकद्वारा लकडाउन र 14 दिने क्वारेन्टाइन व्यवस्था पुनः शुरू। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।